नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन तत्काल अघि नबढ्ने, एमाले तयार नभएपछि संशोधन प्रस्ताव अघि नबढाउने सरकारको तयारी।
पारित नहुने अवस्थामा संविधान संशोधनको प्रस्ताव चाहिँ संसदमा अगाडि पठला जस्तो लाग्यो।
धेरै ठाउँमा आज राति पनि पानी पर्ने अनुमान। चुरेबाट बहने नदीबाट तराईमा जोखिम बढेकाले सतर्क रहनुपर्ने।
वर्षाका कारण बिजुलीको केन्द्रीय प्रसारण प्रणालीमा समस्या। विद्युत भार कटौती नगरेको विद्युत प्राधिकरणको भनाई।
भारत प्रशासित काश्मीरमा लडाकुको आक्रमण। 7 जना तीर्थयात्रीको ज्यान गयो, 19 जना घाइते।
र मैत्रीपूर्ण फुटबलमा नेपालको 23 वर्ष मुनिको टीमद्वारा बंगलादेशको टीम पराजित।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेसनल एकेडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 को लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटी समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ
फोन नम्बर 01-4278-342 42-78-965।
नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागको आर्थिक वर्ष 2073-74 लागि कारोबारमा आधारित करको अनुमानित विवरण तथा सोमा लाग्ने आयकरको अन्तिम किस्ता रकम दाखिला गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। आर्थिक वर्ष 2073-74 आयकर ऐन 2058 संशोधन सहितको दफा 94 उपदफा 1 क बमोजिम कारोबारको आधारमा आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा 95 बमोजिम आर्थिक वर्ष 2073-74 कारोबारको अनुमानित करको विवरण र आयकरको अन्तिम किस्ता बापतको 2074 आषाढ 20 गतेसम्म भएको कारोबारको आधारमा ऐनको अनुसूची 1 को दफा 1 को उपदफा 17 बमोजिम तोकिएको दरले हुनाउने रकम यही 2074 आषाढ मसान्त भित्रै सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी शुल्क तथा ब्याजबाट बचौं। गौरवका साथ तिरौं कर। समृद्ध राष्ट्र हाम्रो रहर।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। मुख्य विपक्षी दल नेकपा एमाले संविधान संशोधनका लागि सत्ता पक्षले गरेको आग्रह अस्वीकार गरेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक बालुवाटारमा बसेको 3 ठूला दलको बैठकमा कांग्रेस र माओवादी केन्द्रले संशोधन प्रस्ताव पारित गराउन सहयोग गर्न गरेको आग्रहलाई एमाले अस्वीकार गरेको हो। यससँगै संविधानको 2 संशोधन विधेयक पारित गराउने प्रयासबाट सरकार तत्कालका लागि पछि हट्ने भएको छ। गएको शुक्रबार राष्ट्रिय जनता पार्टीका नेताहरूसँग को छलफलमा असारभित्रै संशोधन पारित गराउने वचन दिए पनि संशोधनको पक्षमा 2/3 बहुमत पुर्याउन नसकेपछि सरकार पछि हट्ने भएको हो। आज बिहान एमालेसँग छलफल गरेका सत्तापक्षीय दलका शीर्ष नेताले बेलुकी राजपाका नेताहरूसँग छलफल गरी तत्काल संशोधन पारित गराउन नसकिने भएकाले पर्खन आग्रह गरेका छन्। प्रकाश ढकालको रिपोर्ट।
पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्दा होस् वा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि तीन बुधे सहमति अनुसार सत्ता पक्षीय दलले संविधान संशोधन प्रस्ताव पारित गराउन सकेसम्म कोशिश गरिरहेका छन्। एक महिना अघि प्रधानमन्त्री चुनिने बेला देउवाले जसरी पनि संविधान संशोधन पारित गराउने प्रतिबद्धता संसदबाटै व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्रीमा देउवाको पक्षमा भोट हाले पनि संशोधनको माग पूरा नभएको भन्दै राज्यपालले पहिलो र दोस्रो चरणको चुनावमा भाग लिन मानेन। प्रदेश नम्बर दुईको चुनाव सारेर तथा मन्त्री परिषद विस्तारको काम रोकेर प्रधानमन्त्री देउवाले संशोधन पारित गराउने कोशिश गरे तापनि तत्कालका लागि सम्भव नहुने भएको छ। मुख्य विपक्षी दल एमाले संशोधन पारित गराउन सघाउन नसक्ने बताएपछि सरकार तत्काल प्रस्ताव अघि बढ़ाउने तयारीबाट पछि हटेको छ। कांग्रेस नेता विमलेन्द्र निधि
पारित नहुने अवस्थामा संविधान संशोधनको प्रस्ताव चाहिँ संसद अगाडि पठला जस्तो लाग्छ। खेल गराउने गरी संशोधन ल्याउनु भएन भने राज्यभवन खोजेको छ। त्यसकारणले संविधान संशोधनको प्रस्तावलाई हामी चाहिँ यथावत राखेकै छौँ, हामी पक्षमा छँदैछौँ। तर अहिले जिपिआई नपुग्ने स्थिति भएको हुनाले र त्यसको लागि गृह कार्य हामी गरिरहन्छौँ। जिपिआई पुग्ने अवस्था छैन, जिपिआई नपुगेन प्रस्तावलाई अगाडि नबढाउँ।
एमालेसँगको छलफलमा सरकारका तर्फबाट माओवादी अध्यक्ष प्रचण्डले तीन विकल्प अघि सार्नु भएको थियो। पहिलो, सबै दलको सहमतिमा संशोधन पारित गर्ने। दोस्रो, जस्तो सुकै परिणाम आए पनि निर्णायकता पेश गर्ने। र तेस्रो, तत्कालका लागि प्रस्तावलाई यथास्थितिमा राख्ने। दोस्रो चरणको चुनाव अघि स्थानीय चुनावपछि संशोधनबारे छलफल गर्न तयार हुने बताएको एमाले आजको बैठकमा भने तीनै तहको चुनावपछि मात्र संशोधनबारे कुराकानी गर्न सकिने अडान फेरेको छ। एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङ,
पहिलो विकल्प दोस्रो विकल्पमा जानको लागि धेरै छलफलको आवश्यकता पर्छ। छलफल गर्दै जाँदा समस्या सुल्झने होइन, झन बल्झने खतरा हुन्छ। त्यसैले पहिलो विकल्प अहिले गर्न सकिने अवस्था र समय छैन। दोस्रो विकल्प पास गर्नै सकिँदैन, फेल गर्दाखेरि पनि त्यसले झन बढी तिक्तता बढ्छ। त्यसैले तिक्तता बढाउने काम गर्नु हुँदैन, तेस्रो विकल्पतर्फ अगाडि जाउँ। सरकारले यही आधारमा उभिएर आवश्यक गृह कार्य गरोस् भन्ने प्रमुख प्रतिपक्षको सुझाव रह्यो।
संसदमा अहिले रहेका 593 सांसद मध्ये संशोधन पारित गराउन 396 जनाको समर्थन चाहिन्छ। देउवा प्रधानमन्त्री निर्वाचित हुँदा 388 मत ल्याए पनि अपुग 8 मत जुटाउन सत्ता पक्ष दललाई गाह्रो भएको छ। राप्रपाका 37 जना सांसदले देउवाको पक्षमा मतदान गरे पनि संशोधनको पक्षमा सबैले मतदान गर्ने हुन् वा होइनन् भन्नेमा आशंका छ। सत्ता पक्षीय दलले संशोधनका लागि दुई तिहाई पुर्याउन सक्दो कोशिश गरिरहेका बेला राप्रपाभित्रको असन्तुष्टि बुझेको एमाले राप्रपालाई आफ्नो कित्तामा उभिन औपचारिक आग्रहणी गरेको छ। तर एमाले अध्यक्ष ओलीको आग्रहलाई राप्रपाले अस्वीकार गरेको छ। राप्रपाका अध्यक्ष कमल थापा,
संविधान संशोधनको बारेमा उहाँहरूले आफ्नो पहिलेदेखिको धारणा चिन्ता चासो प्रकट गर्नुभएको छ र हामीले पनि आफ्नो पार्टीको पोजिसन उहाँलाई बताएका छौँ कि यो संविधान संशोधन विधेयकमा हामीहरूको नैतिक प्रतिबद्धता पहिले नै कायम रहिसकेको छ। त्यस कारणले गर्दाखेरि अब यो बारेमा पार्टीमा छलफल गर्छौँ, तर हाम्रो नैतिक प्रतिबद्धता पहिले नै रहिसकेको कुरा पनि उहाँलाई हामीले जानकारी गराएका छौँ। यसमा अलिकति उहाँहरूको र हामीहरूको बीचमा मतभिन्नता छ।
सरकारले पटक पटक आश्वासन दिए पनि फेरि संशोधन नभएको भन्दै राज्यपालले भने असन्तुष्ट जनाएको छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। वर्षाका कारण नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा केही समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। विभिन्न ठाउँमा परेको पानीका कारण विद्युत उत्पादन बन्द भएको तथा समस्या भएको भन्दै प्राधिकरणले विद्युत भार कटौती गरेको आशंका नगर्न उपभोक्तालाई आग्रह पनि गरेको छ। वर्षाका कारण माथिल्लो मोदी आयोजनाको एउटा युनिटबाट विद्युत उत्पादन बन्द भएको र त्यो युनिट बन्द हुँदा 25 मेगावाट विद्युत कम भएको छ। एक हप्ता अघिसम्म झण्डै 300 मेगावाट बिजुली निजी क्षेत्रको उत्पादन प्रणालीमा जोडिए पनि हिजोदेखि झण्डै 265 मेगावाट मात्र उपलब्ध भइरहेको प्राधिकरणले जनाएको छ। यस्तै कोहलपुर महेन्द्रनगर दोस्रो सर्किट आयोजनाले नयाँ पहलमानपुर सब स्टेशनमा जोड्न लम्की अतरिया प्रसारण लाइन बन्द गरेको छ। यो प्रसारण लाइन बन्द भएपछि टनकपुरबाट आयात गरिएको विद्युत अपुग भएमा महेन्द्रनगर अतरिया लगायत केही क्षेत्रमा विद्युत कटौती हुन सक्ने भार प्रेषण केन्द्रले जनाएको छ।
राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर मानवाधिकार उल्लंघनका विषयमा सरकारलाई कार्यवाहीका लागि गरेका सिफारिश 17 वर्षदेखि कार्यान्वयन नभएको जनाएको छ। व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवाधिकार समितिको बैठकमा मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गम्भीर प्रकृतिका मानवाधिकार उल्लंघनका विषयमा आयोगले 17 वर्षदेखि गरेका कार्यवाहीको सिफारिश प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो गर्नुभएको हो। उहाँले मानवाधिकार उल्लंघनका घटनामा कार्यवाहीका लागि आयोगले सिफारिश गरेका मध्ये 14% मात्रै कार्यान्वयन भएको र त्यसमा पनि धेरैजसो क्षतिपूर्तिका सिफारिश कार्यान्वयन नभएको जानकारी गराउनुभयो।
नेपाल पत्रकार महासंघले विदेशी च्यानलमा आउने विदेशी विज्ञापन प्रसारण गर्न नपाउने अर्थात क्लीन फिड नीति कार्यान्वयन गर्नबाट पछि नहट्न सरकारसँग माग गरेको छ। आगामी साउन 1 गतेदेखि पूर्ण रूपमा क्लीन फिड लागू गर्ने निर्णयबारे आएका प्रतिक्रियाप्रति ध्यान आकर्षण भएको जनाउँदै पत्रकार महासंघले कुनै पनि बहानामा यो निर्णय कार्यान्वयन गर्नबाट पछि नहट्न सरकारलाई खबरदारी गरेको हो। राष्ट्रिय आम संचार नीति 2073 तथा विभिन्न अध्ययन प्रतिवेदन समितिका आधारमा गएको साउन 1 गतेदेखि क्लीन फिड नीति लागू गर्ने निर्णय गरेको तर सरकारले 1 वर्षपछि मात्र नीति लागू गर्ने तयारी गरे पनि विभिन्न क्षेत्रबाट त्यसलाई रोक्न खोजिएको महासंघले जनाएको छ। क्लीन फिड नीति विज्ञापनसँग मात्र नभएर नेपाली मीडिया उद्योगको विकास र राष्ट्रिय स्वाभिमानसँग पनि प्रत्यक्ष जोड़िएको संवेदनशील विषय भएकाले हेलचक्र्याई गर्न नहुने पत्रकार महासंघले बताएको छ। क्लीन फिड लागू गर्ने विषयमा पछिल्लो समय केही संचार माध्यमले विरोध जनाइरहेका छन्।
श्री धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो मार्श्याम, लाहोरबाट फर्केको, स्वागत छ है गाउँमा। अनि एचआईभी परिचय चाहिँ गरिहाल्नु नि आज। आजभोलि त हाम्रो गाउँमा विदेश जाने नजाने महिला पुरुष सबैले एचआईभी परीक्षण गर्छन्।
ए हो र बल्छी, उसो भए त आजै म पनि एचआईभी परीक्षण गरेर मात्रै घर जान्छु।
यदि तपाईँले पनि विदेशमा वा स्वदेशमै रहँदा असुरक्षित यौन सम्पर्क गर्नुभएको छ वा असुरक्षित सुईद्वारा लागु पदार्थ सेवन गर्नुभएको छ भने समयमै एचआईभी परीक्षण गर्नुहोला। यदि एचआईभी भएको छ भने आफ्नो घर नजिकैको एआरटी केन्द्रमा गई समयमै निशुल्क उपचार सुरु गर्नुहोस्। आफू बचाऊ, आफ्नो परिवार र अरूलाई पनि बचाऊ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र एचएफ नेपाल।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागको आर्थिक वर्ष 2073-74 आयकरको तेस्रो किस्ता बापतको रकम दाखिला गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आयकर ऐन 2058 संशोधन सहितको दफा 95 उपदफा 4 बमोजिम आर्थिक वर्ष 2073-74 कारोबारको संशोधित अनुमानित करको विवरण पेश गर्नुपर्ने भए सो विवरण र आयकर ऐन 2058 दफा 94 उपदफा 1 बमोजिम दाखिला गर्नुपर्ने अनुमानित करको तेस्रो किस्ता बापतको 100% रकम मध्ये तिर्न बाँकी कर रकम यही 2074 आषाढ मसान्त भित्रै ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी शुल्क तथा ब्याजबाट बचौं। गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने, वर्षाका कारण विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा केही समस्या, विदेशी च्यानलमा आउने विदेशी विज्ञापन प्रसारण गर्न नपाउने नीति कार्यान्वयन गर्न सरकारसँग पत्रकार महासंघको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, लगातार पानी परेपछि घर भत्किँदा डोटीको आदर्श गाउँपालिकाको गिरान चौकाका प्रताप अधिकारीको ज्यान गएको छ। घर भत्किँदा घाइते भएका छ जनाको उद्धार गरिएको छ। पाँच दिनदेखि पानी परेपछि कमजोर बनेको घर भत्किएको प्रहरीले जनाएको छ। यस्तै कास्कीको हर्पन खोलामा हराएकाको खोजीमा खटिएका एक प्रहरी जवान बल बहादुर कुँवरको डुबेर ज्यान गएको छ। बेपत्ता मध्ये एकजनाको शव निकाल्ने क्रममा डुबेर प्रहरी जवान कुँवरको ज्यान गएको प्रहरीले जनाएको छ। उहाँ गएको छ वर्षदेखि प्रहरीको विपद व्यवस्थापन शाखामा कार्यरत हुनुहुन्थ्यो। यसैबीच हिजो माछा मार्ने क्रममा हराएका पोखरा लेखनाथ महानगरपालिका नदीपुरका ललित पुन र इन्द्र बहादुर पुनको शव आज भेटिएको छ।
देशका धेरै ठाउँमा आज राति पनि पानी पर्ने अनुमान गरिएकाले तराई क्षेत्रमा चुरेबाट बहने नदीमा जोखिम बढेको छ। विशेष गरी कन्काई, कमला, पश्चिम राप्ती र बबई नदी आसपासको तटीय क्षेत्रमा जोखिम धेरै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाले पहाड़ी र उच्च पहाड़ी क्षेत्रमा पनि भिरालो र कमजोर जमीनमा पहिरो जाने खतरा रहेको समेत उल्लेख गरेको छ। पर्सीसम्म लगातार जसो झरी पर्ने सम्भावना रहेकाले काठमाडौँ उपत्यका नदीमा पनि बाढ़ी आउन सक्ने हुँदा नदी किनारमा नबस्न पनि शाखाले अनुरोध गरेको छ।
बाढ़ीका कारण झापाका 277 घर जोखिममा परेका छन्। नेपाल रेड क्रस सोसाइटी विपद व्यवस्थापन विभागका अनुसार झापाको रतुवा नदीमा बढ़ेको पानीको बहावले कटान गर्दा कमल गाउँपालिका, भद्रपुर नगरपालिका को भैंसावाड़ी लगायत ठाउँमा घर जोखिममा परेको रेडक्रसले जनाएको छ। यसैबीच नारायणगढ़ मुङलिङ सड़कमा पहिरोको जोखिममा रहेका 45 घरलाई सुरक्षित ठाउँमा सार्न प्रक्रिया अघि बढ़ाइएको छ। प्रमुख जिल्लाधिकारी नारायण प्रसाद भट्टका अनुसार उनीहरूलाई भौतिक संरचनाको मुआवजा माग गरी निवेदन दिन आज 7 दिने सूचना निकालिएको छ।
लगातारको वर्षाका कारण खोला तथा नदीमा बाढ़ी आउन थालेको छ। बाढ़ीले नोक्सानी गर्ने भएपछि नागरिकले बाढ़ी सम्बन्धी जनचेतना फैलाउ पूर्व तयारी पनि गर्न थालेका छन्। विष्णु विश्वकर्माको रिपोर्ट।
मेरो लगभग 3 बिघाको माछा पोखरी पुरै एक नबचेर बगे र अन्न बाली भनेको लगभग हामी 22 जनाको परिवार हो। 22 जनाको परिवारमा लगभग 1 वर्ष खाने अन्नहरू सबै नष्ट भए अनि थप माछाको दानाहरू लगभग 30-35 क्विन्टल पनि गए।
ठाकुर बाबा 5 गोविन्दपुर बर्दियाका बाढ़ी पीड़ित वीरबहादुर कुस्मा 2071 सालमा बबई र कर्णाली नदीमा आएको बाढ़ीले ठूलो धनमालको क्षति भएपछि उहाँ फेरि पनि त्यस्तै बाढ़ी आउने हो कि भन्ने चिन्ताले झस्किनुहुन्छ। वीरबहादुर जस्तै बगनाहा बर्दियाका कुलाराम चौधरीलाई पनि पानी पर्न शुरू भएपछि बाढ़ी आइहाल्ने हो कि भन्ने चिन्ताले सताइहाल्छ। पर्याप्त पूर्व तयारी नगर्दा 2 वर्ष अघि आएको बाढ़ीले ठूलो क्षति भएको भन्दै यस वर्ष वर्षा शुरू भएदेखि नै बाढ़ीको सामना गर्न उहाँ तयार भएर बस्नु भएको छ।
पानी परेपछि त अलि त खुल्डुली भइहाल्छ, तर्सिरहन्छन्। 2071 सालको सम्झिराख्छन् अहिले सुरक्षित ठाउँ उनीहरू सोचिराख्छन्। अहिले राख्ने हामी त तयारीमा छौँ। खाद्यान्न सामानहरू अब सबै कुरो त सम्भव हुँदैन। आफ्नो घरभित्रका लत्ता कपडाहरू कागजहरू 71 सालको भइएको अनुसारले त तपाईँको अहिले धेरै सुरक्षित छन् मान्छे।
बबई र कर्णाली नदी आसपास क्षेत्रका बाढ़ी पीड़ित जस्तै राप्ती नदी ओरपर बस्ने दाङका नागरिकले पनि बाढ़ीको विपदबाट बस्न तयारी शुरू गरेका छन्। विपदबाट हुने क्षति र त्यसबाट जोगिन तालिम लिने, घरका महत्वपूर्ण सामान घरको अग्लो तलामा राख्ने, ठूलो पानी पर्दा रातभरि जाग्रा बस्ने योजना बनाएको दाङ लमहीका लोकराज गिरे बताउनुहुन्छ।
विभिन्न किसिमका तालिमहरू पनि लियौँ, कुला खोलाहरूलाई तर्कौने काम, त्यसबाट सजग हुनलाई घरमा चाहिँ भएका सामानहरू तल्लो तालामा राखेर अलि माथि अग्लो चाहिँ बनाएर टाँडी बनाएर राख्ने र ठूलो पानी आउँदा जाग्राम अवस्थामा बस्ने र अन्यत्र चाहिँ सम्बन्धित उद्धार कर्मी निकायहरूलाई र संचार कर्मीहरूलाई खबर तुरन्त दिने र त्यसबाट सहयोग लिने कामहरू र योजनाहरू बनाइरहेका छौँ।
बाढ़ी आउने नदीमा पानीको बहाव खतराको बिन्दुभन्दा माथि पुगेपछि सुरक्षित स्थानमा जानुपर्छ। यसपटक स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पनि बाढ़ीको जोखिम र त्यसबाट हुने क्षतिका बारेमा पूर्व सूचना प्रणाली अनुसार जनचेतना फैलाउने, बाढ़ी आउने सम्भावित ठाउँका नागरिकलाई सुरक्षित भएर बस्न आग्रह गर्ने गरेका छन्। दाङको लमही नगरपालिका वडा नम्बर 1, 2 र 3 वडा सचिव राम भजन चौधरी।
बाढ़ी पीड़ित जोखिम यस क्षेत्रका जनताहरूलाई हामीले विगतका दिनहरू जस्तै नहोस्, अब सूचनाको माध्यमबाट हामी जानकारी गराइरहेका छौँ कि यदि तपाईँहरू सुरक्षित ठाउँको लागि तयारी हुनुहोला। अब अहिले बर्खाको सिजन छ, पनि जनप्रतिनिधिहरू पनि अब बसेर व्यापक उहाँहरूलाई सुरक्षितको लागि केही उपायहरू निकाल्नुहुन्छ।
वर्षेनी, कोशी, नारायणी, राप्ती, कर्णाली र महाकाली नदी आसपासका नागरिक बाढ़ीको उच्च जोखिममा पर्ने गरेका छन्। कोशी र महाकाली नदीमा भारतीय पक्षबाट लगाइएको बाँधले पनि नेपाली भूमिमा हजारौं नागरिक डुबानमा पर्ने गरेका छन्। यस्तो बेलामा अविरल वर्षापछि डुबान हुने खतरा भएपछि उच्च भूभागमा जाने, सुरक्षित स्थानमा जाँदा खानेकुरा लत्ता कपड़ाको पनि जुह गर्नुपर्ने बाढ़ी विज्ञ विनोद पराजुलीको सुझाव छ।
बस्ती जुन डुबानमा छ त्यो बस्तीका बासिन्दाहरूले आफ्नो नजिकैको कहिले पनि नडुब्ने उच्च स्थान भूभाग कुन हो त्यो पहिचान गर्नु पर्यो। त्यो भूभागमा जानका लागि उच्च बाटो कुन हो जुन कहिले पनि डुब्दैन, त्यो बाटो भएर त्यो स्थानमा पुग्न सक्ने जानकारी हुनुपर्छ। दोस्रो कुरो चाहिँ अब ठूलो विपदको अवस्था सिर्जना भयो भने खाने खाद्यान्नदेखि लिएर गएर लत्ता कपडादेखि लिएर गएर अन्य के लजिस्टिकका कुराहरू सबैको तयारी चाहिँ गर्नुपर्दछ।
बाढी पहिरोको जोखिमका हिसाबले नेपाल विश्वमा 27 स्थानमा पर्छ। भौगोलिक हिसाबले हिमाल र पहाड़मा पहिरो जाने र तराईमा बाढ़ी निरन्तर जसो आइरहने भएकाले त्यसको छुट्टा छुट्टै तयारी गर्नुपर्ने विज्ञको भनाइ छ। तर सरकारले यस क्षेत्रमा पर्याप्त बजेट छुट्याउने र पूर्व तयारी नगरेकाले स्थानीय निकायका सुरक्षा अंगसँग मिलेर नागरिक आफैले सतर्कता अपनाउन विज्ञको सुझाव छ।
दैलेखको सदरमुकाम नजिकै नमुना बस्तीमा गैराती आएको पहिरोले एक घर पुरिनुका साथै बस्ती नै सार्नुपर्ने भएको छ। घरमा खाना खाइरहेका बेला पहिरो खस्न लागेको थाहा पाएर भागेर ज्यान जोगाएको घरमुली पवित्र थापाले बताउनुभयो। पहिरोले नमुना बस्तीका झण्डै 30 घर जोखिममा परेको छ।
सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा सुरु हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01 42 46 024 42 9301।
बाल बालिकालाई घरेलु काम होइन विद्यालय पठाऊ।
सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोगमा 6 जना पक्राउ परेका छन्। व्यापारी श्रेष्ठको हत्याका मुख्य योजनाकार रहेको अभियोग लागेका तुलसीपुरका खुम बहादुर केसी र नारायण वलीलाई काठमाडौँबाट पक्राउ गरिएको हो। यस्तै हत्यामा संलग्न रहेको अभियोग लागेका मान बहादुर भण्डारी, टीकाराम घरती मगर र उनकी छोरी पूजालाई नेपाल भारत सीमामा पर्ने बर्दियाको हिरमनियाबाट पक्राउ गरी दाङमा सार्वजनिक गरिएको हो। यसै गरी घटनामा संलग्न भएको अभियोगमा तुलसीपुरका भूपेन्द्र भण्डारीलाई तुलसीपुरबाटै पक्राउ गरिएको छ। उनीहरूले गएको जेठ 26 गते 53 वर्षीय व्यापारी श्रेष्ठको अपहरण गरेर हत्या गरेको प्रहरीको दावी छ। श्रेष्ठको शव अपहरणको 21 दिनपछि सल्यानमा भेटिएको थियो। यसैबीच उनीहरूले श्रेष्ठसँगै अपहरणमा परेका गोराईका रणबहादुर घरतीको समेत हत्या गरे गरेको बयान दिएको अञ्चल प्रहरी कार्यालयका प्रमुख ज्ञान विक्रम शाहले बताउनुभयो। अपहरण र हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले यसअघि मन बहादुर पुन, रूवत थापा मगर, अविराव महतरा र जमा पुनलाई पक्राउ गरेको थियो।
काठमाडौँको रिङ रोडमा भोलिदेखि कार्यालय समयमा ट्रक, ट्रिपर र मिनी ट्रक चलाउन नपाइने भएको छ। यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा ट्रिपर व्यवसायी महासंघ, यातायात व्यवसाय राष्ट्रिय महासंघ लगायत सरोकारवाला निकायको बैठकले बिहान 9 देखि 11 बजेसम्म तथा बेलुका 4 देखि 7 बजेसम्म रिङ रोडमा ट्रक, ट्रिपर र मिनी ट्रक चलाउन नदिने निर्णय गरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी मिङमार लामाले जानकारी दिनुभयो।
दिपायल सिलगढ़ी नगरपालिकाले फोहोर नहटाउँदा डोटीको दिपायल बजार दुर्गन्धित बनेको छ। पसल तथा यात्रुले सड़कमा फालेका फोहोरका कारण दुर्गन्ध फैलिँदा हिँडडुल गर्न समस्या भएको छ भने रोग फैलने सम्भावना पनि बढ़ेको छ। नगरपालिकाले यसअघि सामुदायिक वनमा फोहोर व्यवस्थापन गर्ने गरेको थियो। अहिले नगर प्रमुखमा निर्वाचित मन्जु मलासी लगायतले वनमा फोहोर फालेको विरोधमा फोहोर उठाएर नगरपालिकाका कार्यकारी प्रमुखको कार्यकक्षमा फालेका थिए। तर नगर प्रमुख चयन भएपछि उहाँले नै फोहोर व्यवस्थापन गर्न नसक्दा बजार दुर्गन्धित बनेको हो।
भ्रष्टाचारको आरोपमा अख्तियारको थुनामा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। उहाँकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई आज दायर गरेको रिटमा शर्मालाई गैर कानूनी थुनामा राखेको दावी गर्दै थुनामुक्त गर्न माग गरिएको छ।
काठमाडौँ महानगरपालिकाले रानी पोखरीको पुननिर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन दिएको छ। सम्झौता अनुसार यही असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेकाले महानगरपालिकाले अबको केही समयमा काम नसकी कार्यवाही गर्ने चेतावनी दिएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो। रानी पोखरी पुननिर्माणको जिम्मा पाएको वर्ल्ड वाइड कडेल केएनकेजी जेबीका निर्देशक अर्जुन कडेलले महानगरपालिकाले रानीपोखरी निर्माणको ढाँचा नदिँदा काम रोकिएको बताउनुभयो।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्रीको काँधमा 22 मन्त्रालयको जिम्मा अनि मन्त्रालयमा ताला शीर्षकको समाचार पढेर जयप्रकाश अर्याल सुझाव दिनुहुन्छ। यसरी आफूले नसक्ने भारी बोकी अधुरो काम गर्नुभन्दा मन्त्रीमण्डल छिटो विस्तार गरी सेवालाई प्रभावकारी बनाउन सके राम्रो हुने थियो।
देवेन किशोर अन्जान सोध्नुहुन्छ, संशोधनका लागि सत्ता पक्षले गरेको आग्रह एमाले अस्वीकार गर्नुको मुख्य कारण के होला? मेरो गोरुको 12 भने झैं किन सहमतिमा जान हिचकिचाएको हो? के नेपालमा शान्ति नटिक्ने नै हो त?
जितबहादुर थापा लेख्नुहुन्छ, हाम्रो देशले धेरै मन्त्री पायो, धेरै नागरिक युद्धमा मरेका थिए, अझैसम्म पनि द्वन्दकालमा अङ्गभङ्ग भएका धेरै छन्। भूकम्प आयो, राहत पाएका छैनन्। किसानले मलबिउ पाएका छैनन्। दुर्गम ठाउँका बिरामी बेलैमा अस्पताल नपुग्दा अकालमै ज्यान गएको छ। विद्यालयमा पाठ्यपुस्तकको अभाव हुन्छ र पनि यो देशले नियमित बन्द हड़ताल धान्नु परेपछि कसरी विकासको आस गर्नु?
प्रवीण खड्का आर्थिक वर्षको अन्तिममा पैसा सक्न गरिने विकासको आलोचना गर्दै लेख्नुहुन्छ, बजेट फ्रीज हुन्छ भनेर असारको यो झरीमा काम गर्ने परिपाटी कहिले अन्त्य हुन्छ? यो काम सुक्खायाममा गरेको भए कति राम्रो हुने थियो।
अनि फेसबुकमा नेपाल मड्रिस्ट नाम राखेका साथी आज भएको नेपाल र बंगलादेशको 23 मुनिको मैत्रीपूर्ण फुटबलबारे टिप्पणी गर्नुहुन्छ, नेपालको डिफेन्स लाइन बलियो देखियो तर मिडफिल्डर र स्ट्राइकरको पास र फिनिशिङ सुधार गर्न आवश्यक देखिन्छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
साथीहरू उजिर कार्की र रुबिना श्रेष्ठ मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो नेपाल दर्पणमा। अब एउटा विदेशको खबर। भारत प्रशासित काश्मीरमा प्रहरी र चरमपन्थी बीच गोलाबारी हुँदा 7 तीर्थयात्रीको ज्यान गएको छ। अनन्तनाग जिल्लाको अमरनाथ गुफा भ्रमणबाट फर्किएका हिन्दू धर्मावलम्बी चढ़ेको बसमा चरमपन्थीले गोलाबारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। घटनामा 19 घाइते भएका छन्। ज्यान गुमाउनेमा 6 महिला छन्। चरमपन्थीले प्रहरीको भ्यानलाई लक्षित गरी आक्रमण गरेपछि प्रहरीले जवाफी कार्यवाही गरेको थियो। प्रहरीबाट भाग्ने क्रममा चरमपन्थीले अन्धाधुन्ध गोली प्रहार गर्दा तीर्थयात्री चढ़ेको बसमा क्षति पुगेको हो। त्यस सड़कमा बेलुकी 7 गाड़ी चलाउन नपाइने भएपछि चालकले नियम नमान्दा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
नेपाल दर्पणमा अब खेल खबर। मैत्रीपूर्ण फुटबलमा नेपालको 23 वर्ष मुनिको टोलीले बंगलादेशलाई 1-0 हराएको छ। इन्फा कम्प्लेक्स सादो बाटोमा भएको खेलको पहिलो हाफमा नेपालका लागि कप्तान विमल घरतीले गोल गरेका हुन्। खेलमा नेपालले गोल गर्ने थुप्रै अवसर उपयोग गर्न सकेन। आउँदो हप्ता 23 वर्ष मुनिको एसिया कप छनौटको तयारी स्वरूप दुवै देशले मैत्रीपूर्ण खेल खेलेका हुन्। नेपालले युएईमा घरेलु टोली सहित उज्बेकिस्तान र लेबनानसँग खेल्नेछ।
छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाली सेनाले वर्चस्व कायम गरेको छ। प्रतियोगितामा सेनाले 9-7 विधामा जित हात पारेको हो। प्रतियोगिताको अन्तिम दिन आज पुरूष एकलमा सेनाका रत्नजित तामाङले सेनाकै नवीन श्रेष्ठलाई हराउँदै उपाधि जिते। यस्तै महिला एकलतर्फ पनि सेनाकी नङ्सल देवी तामाङले आफ्नै क्लबकी अमिता गिरीलाई हराइन् भने पुरूष जोडीतर्फको उपाधि सेनाका रत्नजित र नवीन श्रेष्ठको जोडीले जित्यो। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन तत्काल अघि नबढ्ने एमाले तयार नभएपछि संशोधन प्रस्ताव अघि नबढाउने सरकारको तयारी।
धेरै ठाउँमा आज राति पनि पानी पर्ने अनुमान। चुरेबाट बहने नदीबाट तराईमा जोखिम बढेकाले सतर्क रहनुपर्ने।
वर्षाका कारण बिजुलीको केन्द्रीय प्रसारण प्रणालीमा समस्या। विद्युत भार कटौती नगरेको विद्युत प्राधिकरण को भनाई।
भारत प्रशासित काश्मीरमा लडाकुको आक्रमण। 7 तीर्थयात्रीको ज्यान गयो, 19 घाइते।
र मैत्रीपूर्ण फुटबलमा नेपाली 23 वर्ष मुनिको टीमद्वारा बंगलादेश पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पणको समय भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै सुनिता पहरी र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।